यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकले विनियोजन विधेयक 2080 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले विनियोजन विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बैठकमा मत विभाजनबाट बहुमतले पारित भएको हो। प्रतिनिधि सभामा मत विभाजनका क्रममा प्रस्तावको पक्षमा 147 मत र विपक्षमा 108 मत परेपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक 2080 बहुमतले पारित भएको घोषणा गर्नुभयो। मत विभाजनमा कुनै पनि पक्षमा मत दिन्न भन्ने व्यवस्था रहेको भए पनि मत दिन्न भन्ने पक्षमा कुनै पनि सांसदले मतदान गर्नु भएन। हिजोको बैठकमा 255 सांसदको उपस्थिति थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक 2080 पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुखले ध्वनिमतका आधारमा बहुमतबाट पारित भएको घोषणा गर्नुभएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले हुन्न भन्ने पक्षमा बहुमत रहेको जिकिर गर्दै मत विभाजनको माग गरेपछि मत विभाजनमा जाने निर्णय लिएको थियो। यसअघि बैठकमा विभिन्न सांसदहरूले राख्नुभएको खर्च कटौतीका प्रस्तावहरूमा केही प्रस्ताव प्रस्तुतकर्ता सांसदले फिर्ता लिनुभयो भने केही प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले अस्वीकृत भएको थियो। बैठकमा जिल्ला निर्वाचन कार्यालय हटाउने विषयलाई लिएर प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि हिजोको पहिलो बैठक सभामुख देवराज घिमिरेले 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। स्थगित भई पुनः दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री डाक्टर महतले जिल्ला निर्वाचन कार्यालयको व्यवस्था यथावत नै राखिएको सदनलाई जानकारी गराउनु भएपछि संसदको कार्यवाही अगाडि बढ़ेको थियो। अर्थमन्त्री डाक्टर महतले लोकतान्त्रिक मूल्य मान्यता आवधिक तथा स्वच्छ निर्वाचन भइरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर महतले पाँचै वर्ष जिल्ला निर्वाचन कार्यालयको काम नहुने अत्यावश्यक काम संघीय कार्यालयबाट हुन सक्ने सोच राखी खर्च कटौतीका हिसाबले मात्रै हटाउने निर्णय गरिएको जानकारी दिँदै अब सो कार्यालय यथावत रहने व्यवस्था गरिएको बताउनुभयो। यसअघि बैठकमा विनियोजन विधेयक 2080 अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा गएको र आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अगाडि बढ़ेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा पर्यटकको संख्या दोब्बर बढ़ेको, बैंकको ब्याजदर घटेको र राजस्व चुहावटलाई नियन्त्रण गरेपछि राजस्व परिचालनमा वृद्धि भएको बताउनुभयो। आफू प्रधानमन्त्री बन्दै गर्दा देशमा आर्थिक संकट भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आम मानिसले श्रीलंकासँग तुलना गरेको भए पनि अहिले अर्थतन्त्र सुदृढ बन्दै गएको र यो राष्ट्रको उपलब्धि भएको बताउनुभयो। इस्लाम धर्मावलम्बीहरूले आज मनाउने महान चाड़ बकर ईद आज परेको छ। बकर ईद रमजान अर्थात ईद उल फित्र पछिको दोस्रो ठूलो चाड़ हो। रमजान पर्वको 70औं दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिमहरूले धर्मले जायज मानेका जनावरलाई बलि दिने गर्दछन्। इस्लाम धर्म अनुसार प्रत्येक वर्ष अरबी क्यालेण्डर अनुसार 10-10 दिनपछि सर्दै जाने भएकाले 36 वर्षको अवधिमा सबै चाड़पर्वले एक फन्को लगाइसक्छ। यसपटक नेपालबाट 1444 जना हज गर्न साउदीको मक्का पुगेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति परम्परा रीतिरिवाज जात जाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा ईद उल हजा बकर ईद पर्वले धार्मिक सहिष्णुता सामाजिक सद्भावको वातावरणलाई अझै मजबूत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ। बकर ईदको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताउनुभयो। त्यस्तै उपराष्ट्रपति राम साय प्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान पर्व बकर ईदका अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य दीर्घायु सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनु भएको छ। बकर ईद ईदको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानत धर्मनिरपेक्ष राज्य भएको समेत उल्लेख गर्नुभएको छ। त्यस्तै सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान हकहितको संरक्षण र सम्वर्धन तथा सशक्तिकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल प्राचीन कालदेखि विभिन्न जात जातिको बसोबासको संगम स्थल रहेको उल्लेख गर्दै बकरीदका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै बकरीदका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। काठमाडौँ जिल्ला अदालतले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। म्याद थपका लागि हिजो पेश गरिएकामा अदालतले पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरूङ, धरमप्रसाद गौतम र गोपाल कार्कीलाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। यसअघि ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका शाह, गुरूङ, गौतम र कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पत्रकार सम्मेलन गरी हिजो सार्वजनिक गरेको थियो। आज हिन्दूहरूको पावन तिथि हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाइँदैछ। पौराणिक कथन अनुसार मोर नामक दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नु परेको र युद्धको थकानबाट विश्रान्ति लिन बद्री आश्रम स्थित हेमवती गुफामा गई शयन गरेको सम्झना स्वरूप आजको दिनलाई हरिशयनी एकादशी भनिएको छ। वैदिक परम्परा अनुसार आजदेखि आरम्भ भएको चतुर्मासभरि भगवान विष्णुप्रति आधार प्रकट गर्दै धार्मिक चिन्तन तथा अनुष्ठान गरी पूजा आजा गरिन्छ। आजै मानव मात्रका लागि आरोग्यदायक एवं बहु औषधिको गुण भएको वनस्पति तुलसी आफ्नो घर आँगनमा रोपेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आजदेखि सरकारी अस्पतालमा विभिन्न असहाय र बिमारी से बिरामीको उपचारका लागि 2028 सय निशुल्क गरिने बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनु भएको छ। चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठ र चीनका उपप्रधान ह ली फाङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। र बाँकेमा लम्पी स्किन संक्रमणबाट 100 भन्दा बढ़ी पशु चौपायको मृत्यु भएको छ। 10,000 बढ़ी पशु चौपायमा लम्पी स्किनको संक्रमण देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा केन्द्र नेपालगंजले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार करिब 125 पशु चौपाय लम्पी स्किन संक्रमणबाट मरेका छन्। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।